नेपालका दाजुभाइ दिदीबहिनीहरू बिहानको अभिवादन।
As my great privilege once again to share with you from God's Word.
परमेश्वरको वचनबाट यो तपाईँको अगाडि बाँड्ने मौका मेरो चाहिँ एउटा अहोभाग्य अवसर हो।
I have been very blessed through these studies in the Beatitudes.
अनि यो अध्ययन यहाँ बिएटिच्युडहरू जुन छ यहाँ येशुप्रभुले सिकाउनु भएको शिक्षाहरू यसबाट म धेरै आशिषित भएको छु भनेर उहाँले भन्नुहुन्छ।
To read, to think, to meditate on Jesus' words here in the Beatitudes.
अनि यो बिएटिच्युडमा यो आशिषका कुराहरूमा येशुप्रभुका शब्दहरू वचनहरू जुन उहाँले लेख्नु भन्नुभएको छ यसमा अध्ययन गर्ने, छलफल गर्ने, डिस्कस गर्ने, यसमा अझै मनन गर्नको लागि हामीलाई कति धेरै आशिष हुन्छ अनि यो मौकाको लागि पनि हामी खुसी छौँ।
It has reminded me of what is important in a Christian's life.
अनि वास्तवमा यो बियाटिच्युडले चाहिँ हामीलाई सम्झाएको छ कि क्रिस्चियन जीवनमा के कुरा महत्त्वपूर्ण छन्।
And it has encouraged me to more faithfully follow Jesus.
अनि उहाँले भन्नुहुन्छ यो बियाटिच्युडको अध्यायले चाहिँ उहाँलाई अझै विश्वासयोग्यता साथ येशु प्रभुलाई पछ्याउनलाई मद्दत गरेको छ, उत्साह दिएको छ।
So last week we discussed the fourth and the fifth Beatitudes.
अनि गएको हप्ता चाहिँ चौथो र पाँचौँ बियाटिच्युड अथवा यो आशिषको कुरालाई हामीले अध्ययन गरेका थियौँ।
So those are blessed are the merciful and blessed are those who hunger and thirst for righteousness.
अनि त्यो चौथो र पाँचौँ चाहिँ कृपालुहरू धन्यका हुन्, अर्को चाहिँ धार्मिकताको लागि भोकाउने र तिर्खाउनेहरू आशिषित हुन् किनभने उनीहरू तृप्त हुनेछन् भनेर हामीले सिकेका थियौँ।
So this week we will consider the final three Beatitudes, the sixth, seventh, and eighth Beatitudes.
अनि अहिले चाहिँ आज चाहिँ हामी अन्तिम तिनवटा जो बियाटिच्युड बाँकी छन् ती आशिषका कुराहरू त्यो चाहिँ छ, सात र आठ, जम्मा आठवटा बियाटिच्युडमा छ, सात र आठ चाहिँ आज हामी हेर्नेछौँ।
And they are blessed are the pure in heart.
अनि तिनीहरू चाहिँ धन्य हृदयमा शुद्ध हुनेहरू,
Blessed are the peacemakers.
धन्य मेलमिलाप गर्नेहरू,
And blessed are those who are persecuted because of righteousness.
अनि धार्मिकताको लागि सताइएकाहरू, दुःख भोगेकाहरू पनि धन्यका हुन्।
So let's begin by reading verses. Chapter 5, verses 8 through 10, and I'll ask Pastor Silas to read for us.
अनि हामी आजको क्लास सुरु गर्दै गर्दाखेरि मत्ती 5 को 8 देखि 10 सम्मका पदहरू हामी पढ्नेछौँ। धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाउने छन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। अनि धन तर धार्मिकताको त्यहाँसम्म मात्रै हो के अरे।
So in verse 8, Jesus proclaims, Blessed are the pure in heart because they will see God.
अनि वास्तवमा 8 पदमा 5 अध्याय मत्तीमा येशुप्रभुले घोषणा गर्नुहुन्छ कि धन्य हृदयमा शुद्ध हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
So who are the pure in heart?
अनि वास्तवमा यो हृदयमा शुद्ध हुनेहरू चाहिँ को हुन्?
What does the heart represent?
अनि यहाँ हृदय भन्नाले चाहिँ के कुरालाई देखाउँदछ?
And what does purity mean?
अनि यहाँनिर शुद्ध भनेको कुरा चाहिँ के हो?
These are three of the questions we will consider as we consider this beatitude.
अनि वास्तवमा यो बियाटिच्युड अथवा यो हृदय शुद्ध हुनेहरू भन्ने कुरा विचार गर्दै यो तिनवटा प्रश्नहरूलाई हामी याद हेर्नेछौँ।
So, to the Hebrew mind, the heart represents the human center.
अनि वास्तवमा हिब्रूहरूको सोचमा चाहिँ हृदय भन्दाखेरि चाहिँ मानवको केन्द्र,
The
व्यक्तित्वको
heart
केन्द्र भनेको छ।
represents the core of a person.
अनि वास्तवमा हृदयले चाहिँ कुनै पनि मानिसको चाहिँ केन्द्र, उसको व्यक्तित्वको केन्द्रलाई प्रस्तुत गर्छ।
So the heart represents who you are deep inside.
अनि वास्तवमा त्यसैले यहाँ हृदय भन्दाखेरि चाहिँ सबभन्दा गहिराईमा तपाईँ एउटा व्यक्तिको हिसाबले को हुनुहुन्छ त्यो जनाउँदछ।
It includes your emotion, your will, and your mind.
अनि यो हृदयले चाहिँ तपाईँको भावना, तपाईँको इच्छा र तपाईँको समझ अथवा तपाईँको विचारलाई प्रस्तुत गर् प्रतिनिधित्व गर्दछ।
So your actions, what you do, your speech, they demonstrate to other people around you who you are viewed from the outside.
अनि तपाईँको एक्सन, तपाईँले गरेको कुराहरू, तपाईँको भावना, त्यसले व्यक्त गरेको कुराहरू, त्यो चाहिँ ती कुराहरूद्वारा चाहिँ बाहिरबाट अरू मान्छेले तपाईँलाई तपाईँ कस्तो छ भनेर भित्र के छ भन्ने कुरा तपाईँको काम गराई र तपाईँको भावना व्यक्त गर्ने कुराहरूले देखाउँदछ।
But who you are on the inside is represented by your heart.
अनि त्यो काम गरेको कुराले चाहिँ तपाईँ बाहिर को हुनुहुन्छ भनेर देखा जस्तै तपाईँको हृदयले चाहिँ तपाईँ भित्र वास्तवमा तपाईँ को हुनुहुन्छ त्यो कुरो चाहिँ हृदयले जनाउँदछ।
And Jesus says, Blessed are the pure in heart.
अनि त्यसरी यहाँ येशु प्रभुले भन्नुहुन्छ, धन्य हृदयमा शुद्ध हुनेहरू।
So what does it mean to be pure in heart?
अनि वास्तवमा हृदयमा शुद्ध हुनु भनेको खास अर्थ के हो?
It is to say, it is to be pure on the inside, in the inward person.
अनि त्यो भन्नुको मतलब चाहिँ त्यस्तो कुरा भन्नु जुन चाहिँ कुनै पनि व्यक्तिको भित्री व्यक्तित्वमा शुद्ध हुनु अथवा त्यहाँ कुनै पनि खराबी नहुनु।
So let us turn to the Old Testament, to Psalms, to shed some light on the thought of purity.
अनि यहाँ यो पवित्रता कुरा गर्दाखेरि चाहिँ पुरानो नियममा हामी हेर्नेछौँ जहाँ चाहिँ पवित्रताको कुरा गरिएको छ।
So let us read Psalm 24, verses 3 and 4.
अनि अहिले हामी भजन सङ्ग्रह 34 3 र 4 हेर्नेछौँ। परम प्रभुको डाँडामा को उक्लन सक्छ सक्छ र उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ? त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन।
So the psalmist here speaks about the person who has clean hands and a pure heart.
अनि यहाँनिर भजन सङ्ग्रह लेख्ने व्यक्तिले लेख्दछन् त्यस्तो खालको व्यक्ति जसको चाहिँ शुद्ध हातहरू छन् र शुद्ध हृदय छन्।
So this person is able to appear before God's holy place.
अनि यस्तो खालको व्यक्ति जसको हातहरू शुद्ध छन् र हृदय शुद्ध छन् पवित्र स्थान जहाँ परमेश्वर हुनुहुन्छ त्यसको अगाडि आउन सक्छ, खडा हुन सक्छ त्यो व्यक्ति चाहिँ।
So clean hands are hands that avoid evil and ungodly ways.
अनि वास्तवमा शुद्ध हातहरू भनेको मतलब चाहिँ त्यस्ता मान्छेहरू जसले अधार्मिकताको कुरा र परमेश्वरलाई मन नपर्ने कुरा र अपवित्रताका कुराहरूबाट आफैलाई बचाउँछ।
As verse 4 in the Psalms explains, clean hands and a pure heart is a picture of the person who is truthful and who honor God by avoiding deceit.
अनि जसै यहाँ भजन सङ्ग्रह 34:4 भन्छ, सफा हातहरू र सफा हृदय चाहिँ त्यस्तो खालको व्यक्ति जसले चाहिँ लेट मी सी आई हेभ टु रिड द्याट आइम सरी। अनि यहाँनिर के छ भने त्यस्तो मान्छे चाहिँ त्यसको चाहिँ त्यो निर्मल हृदय र निर्दोष हातले चाहिँ जसको चाहिँ मनलाई परमेश्वरको मूर्ति मनलाई चाहिँ मूर्तितिर मन लागेको छैन र उसले झुटो कुरा शपथ खाएको छैन अथवा परमेश्वरलाई मन नपर्ने कुरा उसले गरेको छैन।
So clean hands and pure heart represents a person who actively seeks after God and God's honor.
अनि त्यो निर्मल हृदय हुने र निर्दोष हात हुनेले चाहिँ परमेश्वरको इज्जत गर्छ र परमेश्वरको इच्छा खोज्छ, परमेश्वरलाई मन पर्ने कुरातिर आफ्नो मन लगाउँछ।
It is a person who refuses to participate in evil ways because of his pursuit of God.
अनि यो चाहिँ त्यस्तो खालको मान्छे जसले चाहिँ परमेश्वरको चाहना गरेको हुनाले खराबी कुराहरूबाट आफैलाई जोगाइराख्छ।
So a pure heart represents the pursuit of God and the avoidance of ungodly way that is in opposition to God's ways.
अनि त्यसैले यहाँनिर शुद्ध हातहरू निर्दोष हातहरू भनेको चाहिँ उसले चाहिँ परमेश्वरको चाहना गर्छ, परमेश्वरको उपस्थितिमा हुन चाहन्छ र अधार्मिकताका कुराहरू र खराबीहरूबाट आफैलाई बचाउँछ, किनभने खराबी र अधार्मिकताका कुरा गर्ने व्यक्ति परमेश्वरको अगाडि खडा हुन सक्दैन।
But purity also has another special meaning.
तर यहाँनिर शुद्धता, निर्मलता अथवा शुद्धता भन्ने कुराको चाहिँ अर्को अर्थ पनि छ।
Purity is a single-minded dedication to a goal.
अनि वास्तवमा यो शुद्धता भन्ने कुराको चाहिँ कुनै एउटा लक्ष्य हुन्छ, त्यसमा एकदम पूर्ण रूपमा शुद्ध प्रकारको ध्यान हुन्छ, एउटै कुरामा त्यो लक्ष्यतिर उसले एउटै कुरामा आफ्नो मन लगाएको हुन्छ।
So when something is pure, it is something that is not corrupted with any other material.
अनि कुनै पनि कुरा शुद्ध छ, निर्मल छ भनेको चाहिँ त्यसमा अरू कुनै कुरा मिस्या छैन, त्यो चाहिँ एकदम शुद्ध छ, अरू कुराभन्दा भिन्दै छ, अलग छ, त्यो भन्न खोजेको कुरा हो।
So pure gold, for instance, is very valuable because it's gold that is not corrupted with foreign metals.
किनभने त्यसै कारणले शुद्ध सुन चाहिँ महत्त्व धेरै मूल्यवान हुन्छ, किनभने त्यो सुन शुद्धमा चाहिँ अरू खालको धातुहरू मिसिएको हुँदैन, त्यो चाहिँ सुन मात्रै हुन्छ, त्यस कारण त्यसको मूल्य त्यसको चाहिँ बढी मूल्यवान हुन्छ त्यो कुरा।
So a pure heart gives the picture of a person who is single-mindedly focused on pursuing God.
त्यसैले यहाँनिर शुद्ध हृदय अथवा निर्मल हृदय भन्ने कुरा त्यस्तोले चाहिँ त्यस्तो कुरा जनाउँदछ, त्यसले चाहिँ परमेश्वरको खोजमा हरेक कुराबाट आफैलाई पवित्रतातिर बढाएको हुन्छ।
He does not allow other interests to be mixed in, which will distract him from that pursuit.
अनि उसले चाहिँ त्यो परमेश्वरको खोजमा, परमेश्वरको चाहनामा बाधा ल्याउने अर्को कुनै पनि कुराहरूलाई उसले गर्न चाहँदैन, त्यो कुराहरूबाट उसले आफैलाई बचाउँछ र त्यस्तो चाहिँ पवित्र निर्दोष हात भएको व्यक्ति हुन्छ।
So his purpose is clear. He is completely dedicated to seek after God and his ways.
अनि वास्तवमा जब उसको ऊ चाहिँ शुद्ध निर्दोष हात र निर्मल हृदय अथवा शुद्ध हृदय हुने व्यक्ति भनेको चाहिँ उसले परमेश्वरको खोजमा उसको उद्देश्य शुद्ध राख्दछ र अरू सबै कुराबाट आफैलाई जोगाएर परमेश्वरको कुराको लागि नै उसले आफैलाई समर्पण गर्छ।
So a pure heart is a heart where the most important priority, if not the only priority, is to seek after God and to live according to his ways.
त्यसैले शुद्ध हृदय भएको, निर्मल हृदय भएको व्यक्ति भनेको चाहिँ त्यो हो, उसको प्राथमिकता जीवनमा महत्त्वपूर्ण भएको कुरा चाहिँ केवल परमेश्वरको मार्ग, परमेश्वरको तरिका, उहाँको बाटोको लागि नै सबै कुरा छोडेर त्यही कुरालाई चाहिँ मुख्य कुरा मानेको हुन्छ।
Jesus says, "Blessed are the pure in heart, because they will see God."
त्यसैले यहाँनिर येशु प्रभुले भन्नुभएको छ, धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने उनीहरूले परमेश्वरलाई देख्नेछन्।
So what does seeing God mean?
परमेश्वरलाई देख्ने भनेको मतलब के हो?
God is spirit. He is invisible.
परमेश्वर आत्मा हुनुहुन्छ र उहाँ अदृश्य हुनुहुन्छ।
In fact, in Exodus chapter 33, verse 20, it says that no person can see God's face and live.
अनि वास्तवमा प्रस्थान 33 को 20 मा परमेश्वरको बारेमा भनेको छ, कुनै पनि व्यक्ति परमेश्वरलाई देखेर जीवित रहन पनि सक्दैन।
So seeing God's face is a glorious privilege reserved only for believers in the future in the New Jerusalem.
वास्तवमा परमेश्वरलाई देख्ने कुरा चाहिँ त्यो आशिष हो जो चाहिँ विश्वासीहरू जसले परमेश्वरमा नयाँ जन्म पाएको छ त्यो चाहिँ भविष्यमा हुने जो जेरुसलेम छ, परमेश्वरको सहर, त्यहाँ परमेश्वरलाई देख्नेछ।
So when Jesus returns in his second coming, he will fully establish God's kingdom here on earth.
जब येशु प्रभु दोस्रो चोटि संसारमा आउनुहुनेछ, उहाँले चाहिँ यो संसारमा, यो पृथ्वीमा उहाँको राज्य पक्का रूपमा स्थापित गर्नुहुनेछ।
So at that time, believers will have the privilege to see God face to face.
त्यो बेलामा चाहिँ विश्वासीहरूले परमेश्वरलाई आम्ने सामने देख्ने अवसर त्यो आशिष पाउनेछन्।
This is spoken of in the following two verses.
अनि ती कुराहरू चाहिँ बाँकी अर्को दुई पदहरूमा अरू दुई पदहरूमा लेखे अबको दुई पदहरू जो हामी पढ्नेछौँ त्यहाँ भनिएको छ।
So in Revelations chapter 22 verse 4, it says, they, pointing to the believers, they will see his face and his name will be written on their foreheads.
अनि प्रकाशको पुस्तक 22 को 4 मा लेखेको छ, तिनीहरूले उहाँको मुहार देख्नेछन् र उहाँको नाउँ तिनीहरूको निधारमा हुनेछ।
Again, also in 1 John chapter 3 verse 2, it says,
अनि पहिलो योहन्ना 3:2 मा पनि भनिएको छ,
It says, Beloved, we are God's children now, and what we shall be has not, and what we will be has not yet appeared, but we know that when he appears, we will be like him, because we will see him as he is.
अनि पहिलो योहन्ना 3:2 मा यस्तो लेखेको छ, प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन, यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ।
So blessed are the pure in heart because they will see God.
अनि हृदयमा शुद्ध धन्य हृदयमा शुद्ध हुनेहरू किनभने उनीहरूले परमेश्वरलाई देख्नेछन्।
So I believe what Jesus is saying here is that as we dedicate our hearts to seek after God's purity, we will be blessed because we will one day see God.
अनि यहाँनिर आशिषित हुनेछन् परमेश्वर शुद्ध हृदयहरू हुनेहरू भनिएको छ, किनभने उनीहरूले परमेश्वरलाई देख्नेछन्। त्यसको मतलब के हो भने जब मान्छेहरूले आफ्नो जीवन परमेश्वरमा समर्पण गर्नेछन् अनि परमेश्वरको मार्गमा आफैलाई अगाडि बढाउनेछन्, परमेश्वरको इच्छालाई ध्यान दिनेछन्, आफैलाई अन्य कुराहरूबाट बचाउनेछन् अनि शुद्ध राख्नेछन्, उनीहरूले चाहिँ एक दिन परमेश्वरलाई देख्नेछन्।
One day we will see God face to face.
अनि एक दिन परमेश्वरलाई हामीले आम्ने सामने देख्नेछौँ, जो चाहिँ परमेश्वरमा पवित्रताको निम्ति आफैलाई समर्पण गरेका छन्।
So our pursuit to see God with purity will be fully rewarded because we will literally see him face to face.
अनि वास्तवमा हामीले परमेश्वरलाई भेट्ने परमेश्वरलाई खोज्ने जुन चाहिँ उद्देश्य योजना चाहना उत्कट इच्छा गरेका छौँ त्यतिखेर चाहिँ पुरा हुनेछ, किनभने हामीले परमेश्वरलाई आम्ने सामने उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ।
So we say hallelujah, what a privilege.
अनि हामी त्यसको लागि परमेश्वरलाई महिमा दिन सक्छौँ अनि हामीले यति ठुलो अहोभाग्य मौका परमेश्वरले हामीलाई दिनुहुन्छ।
So now we move on to the next beatitude, the seventh beatitude.
अनि हामी 7 औं बियाटिच्युड अथवा यो आशिष को बारेमा हामी हेर्नेछौँ।
In verse 9, Jesus declares, Blessed are the peacemakers, for they will be called sons of God.
अनि 9 पदमा येशु प्रभुले घोषणा गर्नुहुन्छ, धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
Now in Psalm 34, verse 14, it says, Turn from evil and do good, seek peace and pursue it.
अनि यहाँनिर भजन सङ्ग्रह 34:14 लेखेको छ, खराबीबाट फर्केर असल गर, शान्ति खोज र त्यसकै पछि लाग।
Now a characteristic of God's people is to seek peace and pursue it.
अनि वास्तवमा परमेश्वरका जनहरूको स्वभाव हुनुपर्छ, उनीहरूले परमेश्वरलाई खोज्ने र त्यसैको पछि लाग्नुपर्ने हुन्छ।
So to seek peace and to pursue it is more than just a peaceful feeling or attitude.
अनि वास्तवमा परमेश्वरको खोजी शान्तिको खोजी गर्नु परमेश्वरको पछि लाग्ने भन्ने कुरा चाहिँ मनमा एक प्रकारको शान्त लिनु मात्रै होइन।
It is more than a feeling. It is an active disposition.
अनि वास्तवमा यो कुरा चाहिँ त्यो खालि भावनामा अनुभव गर्ने कुरा मात्रै नभइकन यो चाहिँ एउटा सक्रिय प्रकारले त्यसमा सहभागी हुने कुरा पनि हुन्छ।
So the disciple of Jesus is a person who actively attempts to establish peace in his surroundings.
अनि वास्तवमा येशू प्रभुको चेलाहरूले चाहिँ आफ्नो वरिपरि एउटा मेलमिलाप र शान्ति कायम गर्नलाई प्रयास गरिराखेको हुन्छ, एकदम सक्रिय प्रकारले काम गरिराखेको हुन्छ।
He seeks peace between himself and the people around him.
अनि उसले आफ्नै निम्ति र उसको वरिपरि भएका मानिसहरूको बीचमा चाहिँ शान्ति स्थापनाको लागि प्रयास गरिरहेको हुन्छ।
He even attempts to make peace with his enemies.
अनि उसले आफ्नो शत्रुहरूसँग पनि मेलमिलाप र शान्ति कायम गर्न प्रयास गर्छ।
And he also seeks to bring people who are bring people together who are estranged.
अनि वास्तवमा एकअर्कामा बिराना भएका मानिसहरू भएको भए तापनि येशु प्रभुको चेलाहरूले चाहिँ उनीहरूलाई सँगसँगै मेलमिलापमा सम्बन्धमा ल्याउने प्रयास गर्छ।
So he is an active peacemaker.
अनि ऊ चाहिँ मेलमिलाप गराउने एउटा सक्रिय व्यक्ति हुन्छ।
Now peacemaking may be costly.
हुन सक्छ त्यस्तो खालको मेलमिलाप गराउने कुरा चाहिँ एउटा त्यसको निम्ति चाहिँ मूल्य चुकाउनु पर्ने हुन सक्छ।
Oftentimes it may involve turning the other cheek as taught by Jesus in verses 39 to 42.
अनि वास्तवमा 39 देखि 52 सम्मको पदहरूमा लेखेको जस्तै येशु प्रभुले धेरै मूल्यहरूले चुकाउनु पर्ने हुन सक्छ।
There in verses 39 to 42, Jesus says to his disciples not to resist an evil person.
अनि यहाँनिर वास्तवमा यो मत्ती 5:39-42 येशु प्रभुले भन्नुहुन्छ दुष्ट मानिसहरूलाई पनि इन्कार नगर भन्ने कुरा चाहिँ यहाँ लेखिएको छ।
Instead of resisting, he says to turn the other cheek.
अनि त्यस्तो खालको मान्छेहरूलाई इन्कार नगरेर बरु अर्को गाला पनि उसलाई थापिदियो अथवा उप्रति चाहिँ अलिकति अनुग्रही हुने कुरा चाहिँ हामी यहाँ देख्दछौँ।
Sometimes it means not taking revenge against an insult or an attack.
अनि कतिचोटि हुन सक्छ मान्छेले तपाईँ त्यस हामीलाई दुःख दिन खोज्दा हामीलाई उसले आक्रमण गर्दा पनि त्यसको बदला हामी लिँदैनौँ।
But it is returning good for evil.
अनि तर हामी खराब गर्नेहरूलाई पनि उनीहरूको निम्ति भलाइ गरेर हामीले त्यो खराबीलाई जित्ने काम गर्छौँ।
So peacemaking involves avoiding conflicts where it depends on us.
अनि जहाँ हामीले गर्न सकिन्छ मेलमिलाप गराउने कुरा भनेको चाहिँ हाम्रो कोसिसले भएसम्म झगडा हुनबाट हामीले रोकेर शान्ति र मेलमिलाप कायम गर्न प्रयास गर्छौँ। हामी नै झगडा निकाल्दैनौँ।
Paul in Romans chapter 12 verse 18 says this.
अनि पावलले रोमी 12:18 यो कुरा भनेका छन्।
He says, if it is possible, as far as it depends on you, live at peace with everyone.
अनि यहाँनिर रोमी 12:18 पावलले भन्छ हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस।
So where it is within our power and ability, we Christians should seek to avoid conflicts.
अनि हाम्रो क्षमतामा भएसम्म हामीले गरेर हुनेसम्म हामी विश्वासीहरूले चाहिँ झगडालाई सकेसम्म सामना गर्ने झगडा हुनबाट रोक्ने प्रयास हामीले गर्नुपर्छ।
However, as we will see in the next few verses, not all conflicts can be avoided.
अनि तर त्यस्तो गर्ने भए तापनि हामी अब आउने केही पदहरू हामी हेर्नेछौँ सबै झगडालाई हामीले रोक्न सक्ने चाहिँ छैनौँ।
When we seek after righteousness, when we seek after God's ways, we may find opposition.
जब हामी परमेश्वरको मार्ग अथवा धार्मिकताको मार्ग खोज्दै जाँदछौँ भने हामीले धेरै त्यसको विरोध खप्नु पर्ने हुन्छ। मान्छेहरू त्यसको विरोध गर्ने आउँछन्।
Now, in such circumstances, we must continue to be faithful to God
अनि
and seek righteousness.
त्यस्तो खालको अवस्थामा पनि हामीले चाहिँ परमेश्वरप्रति विश्वासयोग्य हुने र धार्मिकताको खोजीमा लागिरहने प्रयास हामीले गर्नुपर्छ। विरोधै गरे पनि त्यसको सामना धेरै किसिमको अप्ठ्यारो परिस्थिति आए पनि हामीले ती कुरामा लागिराख्नु पर्छ।
So except for this situation, in all other circumstances, we should avoid conflict wherever possible and seek peace instead.
अनि धार्मिकता र परमेश्वरको मार्ग खोज्दाखेरि हामीले जुन कुरा सहनु पर्छ त्यस्तो कुरा सहनु पर्दा पनि हामीले गरिराख्नु पर्छ, तर अरू सबै परिस्थितिमा सकेसम्म हामीले शान्ति ल्याउने प्रयास गर्नुपर्छ, तर झगडा सकेसम्म त्यो नगरेर सामना गर्ने, त्यसको त्यसलाई चाहिँ शान्त गर्ने प्रयास हामीले गर्नुपर्छ।
So the blessing of and reward of being a peacemaker is the great privilege of being called sons of God or children of God.
अनि वास्तवमा जसले मेलमिलाप गराउँछ उसको लागि चाहिँ यति ठुलो आशिष हामी देख्दछौँ जुन चाहिँ उनीहरू परमेश्वरका छोराछोरी कहलाइने छन्।
So just as a general note, the Bible often uses the male to represent both the male and the female.
अनि हामीले यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ बाइबलमा कहिलेकाहीँ छोराहरू मात्रै भन्ने शब्द पुरुषको मात्रै नाम दिएको हुन सक्छ, तर त्यसको मतलब चाहिँ दुइटै पुरुष स्त्री अथवा छोरा छोरी पनि भन्ने अर्थ लाग्छ।
So when it says sons of God, it really means children of God.
अनि वास्तवमा जहाँ छोरा परमेश्वरको छोराहरू भन्ने कुरा हुन्छ त्यो चाहिँ परमेश्वरको सन्तानहरू अथवा छोरा छोरीहरू भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
So God himself is the ultimate peacemaker.
अनि वास्तवमा शान्ति स्थापना गर्ने मुख्य चाहिँ परमेश्वर आफै नै हुनुहुन्छ।
So all of humanity has sinned against God by offending him.
अनि वास्तवमा सबै मानिसहरूले मानव जातिले परमेश्वरको विरुद्ध काम गरेर परमेश्वरलाई क्रोधित तुल्याएका छन्।
We have offended God by rejecting his ways and by pursuing the path of wickedness.
अनि वास्तवमा हामीले चाहिँ परमेश्वरको मार्गलाई इन्कार गरेर अधार्मिकताको बाटो रोजेर स्वार्थको बाटो खराबी बाटो रोजेर परमेश्वरलाई हामीले क्रोधित बनाएका छौँ।
But God did not destroy the human race.
तर परमेश्वरले मानव जातिलाई सबै सत्यानाश नाश गर्नु चाहिँ भएन।
But God sought peace with humanity.
तर परमेश्वरले मानवताको बीचमा चाहिँ मिलाप गराउने कोसिस गर्नुभयो।
He did not destroy us because he loves us.
उहाँले हामीलाई नाश गर्नु भएन किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ।
And he sent his only son, Jesus, to be our peacemaker.
अनि उहाँले आफ्नो एकमात्र पुत्र येशूलाई हाम्रो शान्तिदाता हामीलाई शान्ति मेलमिलाप गराउनलाई पठाउनु भयो।
And so Jesus came down from heaven to lay down his life for us in order to make peace between us and God.
अनि येशू प्रभु परमेश्वरको पुत्र स्वर्गबाट आउनुभयो, हाम्रो सट्टामा आफ्नो जीवन अर्पण गर्नुभयो, अनि हाम्रो बदलामा उहाँले हाम्रो खराबीहरूलाई मेटाउनुभयो र परमेश्वरसँग हाम्रो अब मिलाप स्थापना गर्नको निम्ति सबै काम गर्नुभयो।
So Ephesians chapter 2 verse 13 says this.
अनि एफिसी 2:13 यस्तो भन्छ,
But now in Christ Jesus, you who were once far away have been brought near
अनि
through the blood of Christ.
2:13 तर तिनीहरू जो त्यस बेला ख्रिस्ट येशूबाट टाढा थिए अब ख्रिस्टको रगतले नजिक भएका छौ।
So when we were far away from God and separated from him, Jesus brought us near to God by shedding his blood on the cross.
अनि जुन बेलामा हामी पापले गर्दाखेरि परमेश्वरबाट टाढा थियौँ र येशु ख्रिस्टले आफ्नो रगत बगाएर हाम्रो पापको निम्ति समाधान ल्याएर हामीलाई परमेश्वरको नजिकमा मिलापमा ल्याउनलाई काम गर्नुभयो।
So God made peace with the world through his son.
त्यसैले परमेश्वरले चाहिँ आफ्नो पुत्रको बलिदानद्वारा संसारलाई मिलाप गराउने बाटो खोलिदिनुभयो।
So God is the ultimate peacemaker.
त्यसकारणले यहाँ शान्ति अथवा मेलमिलाप गराउने सबभन्दा मुख्य चाहिँ परमेश्वर आफै हुनुहुन्छ।
So he is our father and he wants us like his children to be peacemakers like him.
अनि उहाँ चाहिँ हाम्रो पिता हुनुहुन्छ अनि हामीहरू उहाँको छोराछोरीको हिसाबले हामी पनि उहाँ जस्तै मेलमिलाप गराउने, शान्ति कायम गर्ने हुनुपर्छ भन्ने उहाँ चाहनुहुन्छ।
So then, may we always seek to be at peace with the people around us where it's possible.
त्यस कारणले नै जहिले जहिले सम्भव हुन्छ हाम्रो वरिपरि भएका मानिसहरूको बिचमा हामीले मिलाप कायम राख्न प्रयास गर्नुपर्छ।
If you are the kind who easily loses your temper and offend other people, we need to turn around.
अनि तपाईँ त्यस्तो हुनुहुन्छ जो चाहिँ धेरै जस्तो छिट्टै रिसाउनुहुन्छ र मान्छेहरूलाई चित्त दुखाउने काम गर्नुहुन्छ, हामीले त्यस्तो कुराहरूबाट फर्कनु पर्छ, त्यसलाई त्याग्नु पर्छ।
If we have the arrogant or aggressive attitude towards other people often, we need to ask for God's forgiveness.
अनि यदि हामी कठोर हृदयको अरू मान्छेहरूप्रति चित्त दुखाउने अप्ठ्यारा खालका मान्छेहरू छौँ भनेदेखि हामीले चाहिँ परमेश्वरसँग क्षमा माग्ने गर्नुपर्छ।
As we begin to ask for his forgiveness, God will forgive us and help us on the way towards peacemaking.
अनि जब हामीले ती सबै कुराहरू जो परमेश्वरलाई मन पर्दैन हामीले गरिराखेका हुन्छौँ त्यसबाट हामीले क्षमा माग्यौँ भनेदेखि परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ र हामीलाई पनि शान्ति कायम राख्ने, मिलाप कायम राख्ने बनाउनुहुन्छ।
So let us seek peace and begin with our own families.
अनि हामी मिलाप गराउनेहरू हौ र हाम्रो आफ्नै परिवारमा मिलाप ल्याउनको लागि कोसिस गरौँ पहिला।
Seek for love and peace between husbands and wives.
अनि के भन्छ, श्रीमान र श्रीमतीको बिचमा नै एउटा प्रेमपूर्ण मिलाप सम्बन्ध कायम राख्नलाई हामीले निरन्तर प्रयास गरौँ।
Peace within our church family.
अनि हाम्रो मण्डलीका परिवारहरू, मण्डलीका सदस्यहरूको एकअर्कामा मिलाप र शान्ति त्यहाँ कायम राख्नलाई हामी कोसिस गरौँ।
Love and peace that spreads outwards to our non-Christian friends outside of our church.
अनि जब मण्डलीभित्र साँचो मिलाप र शान्ति र प्रेम हुन्छ त्यो प्रेम र शान्ति र मिलाप चाहिँ मण्डलीबाट बाहिर अरू मानिसहरूको बिचमा फैलिन्छ, त्यो कुराहरू उनीहरूले देख्न सक्छन्।
In Matthew chapter 5, this same chapter, in verses 44 and 45, Jesus says the following.
अनि वास्तवमा मत्ती, यही मत्तीको सुसमाचार 4:5 अध्यायको 44 र 45 पदमा चाहिँ यीशु प्रभुले यो भन्नुभएको छ।
And he says, I tell you, love your enemies and pray for those who persecute you, that you may be sons of your Father in heaven.
अनि यहाँनिर उहाँले भन्नुहुन्छ मत्ती 5:44 र 45, तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको निम्ति प्रार्थना गर र तिमीहरू स्वर्गको स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू कहलाउने छौ।
So God's true children must seek peace to reflect God's character.
त्यसकारणले जो परमेश्वरको साँचो छोराछोरीहरू छन् हुन्छन् उनीहरूले चाहिँ मेलमिलाप र शान्ति खोज्नुपर्छ जसद्वारा चाहिँ उनीहरूले परमेश्वरको स्वभावलाई प्रदर्शन गर्न सक्छन्।
This is not an option, it is a must so that we can bring glory to our Father.
अनि वास्तवमा यो चाहिँ गरे नि हुने नगरे नि हुने कुरा होइन, यो चाहिँ गर्नै पर्ने कुरा हो, यो मिलाप गर्ने, शान्तिमा ल्याउने कुरा, किनभने त्यसो गर्नाले चाहिँ हामीले हाम्रो स्वर्गीय पिताको महिमा गर्नेछौँ।
Now, so as we pursue the path of being a peacemaker, we are rewarded with the assurance that we are truly God's children.
जब हामी चाहिँ साँचो प्रकारले मिलाप गराउनेहरू, शान्ति स्थापना गर्नेहरू हुन थाल्छौँ अनि हामी साँच्ची नै साँचो रूपमा परमेश्वरको छोराछोरीहरूको रूपमा चिनिने छौँ, हामी कहलिने छौँ।
Blessed are the peacemakers, for they will be called sons of God or children of God.
अनि धन्य मेलमिलाप गराउनेहरू, उनीहरू परमेश्वरको छोराछोरीहरू कहलाइने छन्।
What a great blessing and privilege.
अनि कति ठुलो आशिष र औभाग्य मौका।
The eighth beatitude is found in verse 10.
अनि वास्तवमा आठौँ बियाटिच्युड अथवा आशिष चाहिँ हामीले मत्ती 5:10 अध्यायमा देख्छौँ।
Blessed are those who are persecuted because of righteousness, for theirs is the kingdom of heaven.
धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
Now, in the fourth beatitude, we have already discussed the meaning of righteousness and the people who hunger and thirst for righteousness.
वास्तवमा चौथो बियाटिच्युड अथवा आशिषमा नै हामीले धार्मिकताको कुराहरू र धार्मिकताको निम्ति भोकाउने कुराहरूको बारेमा छलफल गरिसकेका छौँ।
So righteousness has to do with right conduct and right behavior.
अनि यहाँनिर धार्मिकता भन्दाखेरि चाहिँ सही खालको व्यवहार र सही खालको क्रियाकलाप गर्ने, ठिक काम मात्रै गर्ने त्यो भन्ने अर्थ लाग्छ।
Righteousness comes from living the way that God requires of us.
अनि वास्तवमा धार्मिकता कतिखेर आउँदछ हाम्रो जीवनमा भने जब परमेश्वरले हामीले कसरी जियोस् भन्ने चाहनुहुन्छ त्यस्तो खालको जीवन उहाँले चाहनु भएको जस्तो तरिकाले जिउन थाल्छौँ धार्मिकताको जीवन त्यो हुन्छ।
Righteousness is about doing God's will and being obedient to Him.
अनि धार्मिकता भनेको चाहिँ परमेश्वरको इच्छा जे हो त्यही गर्नु, उहाँप्रति परमेश्वरप्रति आज्ञाकारी हुनु।
Now, in this beatitude, Jesus is implicitly warning the disciples that as we seek the path of righteousness, we can expect persecution.
अनि वास्तवमा यो बियाटिच्युडमा यो कुरामा चाहिँ येशु प्रभुले एकदमै क्लियर भन्नुहुन्छ त्यो के हो भने जब हामी धार्मिकता खोज्दछौँ अथवा धार्मिकताको भोग गर् त्यो त्यसको निम्ति जिउन थाल्दछौँ हामीले चाहिँ सतावट चाहिँ भोग्न थाल्दछौँ हामीले सतावट पाउँछौँ।
So when as disciples of Christ we pursue righteousness, do not be surprised when we face persecution.
त्यसैले तपाईँ र म जो येशु ख्रिस्टको चेलाहरू छौँ र हामी धार्मिकताको निम्ति जिउन थाल्दछौँ अनि हामीले त्यतिखेर चाहिँ विरोध र सतावटको सामना गर्नुपर्ने हुन्छ त्यसको लागि हामीले आश्चर्य मान्नु हुँदैन।
We will face persecution from those whose interests are threatened by our pursuit of righteousness.
अनि जब हामी धार्मिकताको प्रकारले जिउन थाल्छौँ अनि त्यस्ता मान्छेहरू जसको जीवनमा चाहिँ त्यसले असर गर्न थाल्छ किनभने हामीले सही कुरा गर्न थालेपछि उनीहरूको गलत कुराहरू देखिन्छ र ती मान्छेहरूले चाहिँ हाम्रो विरोध गर्न थाल्छन्।
For example, when we seek justice for the victims of oppression, the oppressors will feel threatened.
अनि किनभने जब उदाहरणको लागि जब कुनै मान्छेहरूलाई कसैले के भन्छ दुःख दिएको छन् त्यो दुःख दिनेहरूको विरुद्ध खडा भयो भनेदेखि चाहिँ दुःख दिनेहरूले चाहिँ त्यसपछि हामीलाई के भन्छ उनीहरू रिसाउने हुन्छन्।
And so the oppressors will oppose us and persecute us.
अनि त्यसकारणले त्यो थिचुमिचो गरिएकाहरूको निम्ति बोल्न थाल्यो भने जसले थिचुमिचो गरेको छ त्यो चाहिँ अब हाम्रो विरुद्धमा लाग्न थाल्छ र हामीलाई सताउन थाल्छ।
So in the face of such opposition, we must not lose heart, but we must press on wisely to help the victims of oppression.
अनि त्यस कारणले जहाँ थिचुमिचो परेका मान्छेहरूलाई सहायता गर्दाखेरि थिचुमिचो गर्नेहरूको विरोध खप्नुपर्ने हुन सक्दछ त्यस्तो बेलामा हामीले निरन्तर एकदमै बुद्धि पुर्याएर थिचुमिचो भएका मानिसहरूलाई साँच्ची नै मुक्ति गर्ने उनीहरूलाई सहायता गर्ने कुरामा चाहिँ हामीले निरन्तर गर्नुपर्छ।
This includes helping those who are victims of abuse.
जस्तै विभिन्न किसिमका एब्युजमा होइन विभिन्न किसिमले नराम्रो कुराहरू खप्नु परेकाहरू थिचुमिचो गरिएकाहरू त्यस्ताहरूलाई चाहिँ उदाहरणको लागि हामीले त्यो त्यस्तो कुराहरूबाट मुक्त गर्न कोसिस गर्नुपर्छ।
Such as the victims of kidnapping who are then sold as slaves into sex trafficking or child labor.
जस्तो धेरै किसिमका भिक्टमहरू हुन सक्छन् किडन्यापमा परेकाहरू अथवा यो के भन्छ स्वास्नी मान्छेहरूलाई शारीरिक रूपमा यातना दिनेहरू विभिन्न किसिमका केटकेटलाई काममा दलाउनेहरू धेरै किसिमका यस्तो अपराध गरेका हुन सक्छन् तिनीहरूको निम्ति हामीले त्यस्तो गर्नेहरूको विरुद्धमा खडा भएर उनीहरूलाई त्यसबाट मुक्त गर्न प्रयास गर्नुपर्छ।
So such abuse is wicked in the sight of God.
अनि यस्तो खालको खराबी काम गरेर मान्छेलाई सताउने काम चाहिँ परमेश्वरको दृष्टिमा चाहिँ एकदमै खराब अपराधको काम हो यो।
And we should do what we can in support to help such victims.
अनि यस्तो खालका भिक्टम भएका मानिसहरू यस्तो शिकार बनेकाहरूको निम्ति चाहिँ कसरी मद्दत गर्न सकिन्छ हामीले उनीहरूलाई त्यो त्यस्तो खालको अवस्थाबाट मुक्त गर्नलाई हामीले कोसिस गर्नुपर्छ।
So in living as disciples of Jesus Christ, we hold on to the values and teachings of the Bible.
अनि येशु ख्रिस्टको चेलाको हिसाबले जब हामी जिउँदछौँ, बाइबलमा येशु प्रभुले सिकाएका शिक्षा अनुसारको जीवन हामीले जिउनु पर्ने हुन्छ।
So these values of the Bible may set us against the value of society which does not believe in the Bible.
अनि वास्तवमा बाइबलका सिद्धान्त अथवा शिक्षा अनुसार जब जिउन थाल्दछौँ, त्यस्ता मानिसहरू जसले चाहिँ बाइबलमा विश्वास गर्दैन उनीहरूलाई त्यसले अप्ठ्यारो बनाउन सक्छ।
The result may be and often will be persecution from society.
अनि त्यस्तो खालको समाज जहाँ चाहिँ बाइबललाई मान्यता गर्दैन, हामीले बाइबलका सिद्धान्तहरूसँग जिउँदाखेरि त्यस्तो समाजमा चाहिँ हामीले सताउट खप्नुपर्ने हुनसक्छ।
We must stand firm and be faithful to God and do
हामीले
His
जहिले
will.
पनि परमेश्वरसँग विश्वासयोग्य भएर उहाँमा अटल प्रकारले जिउन, उहाँको भरोसामा जिउन कोसिस गर्नुपर्छ।
So the Apostle Peter echoes this beatitude of Jesus.
अनि येशु प्रभुको यो बियाटिच्युड, यो गुणलाई प्रेरित पत्रुसले पनि यसको बारेमा कुरा गर्दछन्।
So in 1 Peter chapter 3 verse 14 he says, But even if you should suffer for righteousness sake, you will be blessed.
अनि यहाँनिर पहिलो पत्रुस 3:14 पत्रुसले भन्दछन्, धार्मिकताको खातिर दुःख भोग्नै परे तापनि तिमीहरू धन्यको हौ, तिनीहरूका धम्कीको डर नमान र भयभीत नहो।
So the world without God is a sinful world.
अनि किनभने जहाँ परमेश्वरलाई विश्वास गरिँदैन, जहाँ परमेश्वरको आस्था गरिँदैन, त्यो चाहिँ एउटा पापपूर्ण खराब संसार हो।
It is a dark and sinful world.
अनि यो चाहिँ पापले भरिएको र अन्धकार संसार हो जहाँ परमेश्वरको कुरा मान्यता हुँदैन।
As disciples of Jesus, we are commanded to live righteous lives in the midst of a dark world.
अनि यस्तो अन्धकार संसारको बीचमा हामी येशु ख्रिस्टको चेलाको हिसाबले परमेश्वरको वचन धार्मिकता अनुसार जिउनलाई हामीलाई आज्ञा गरिएको छ।
We can expect to face opposition and persecution from the forces of darkness.
अनि यी अन्धकारका शक्तिहरूद्वारा जब हामी धार्मिकताको जीवन जिउन थाल्दछौँ, तिनीहरूबाट हाम्रो विरोध र हामीलाई सताउने काम हुन सक्दछ।
Now Proverbs chapter 29 verse 10 says this.
अनि यहाँनिर हितोपदेशक 29:10 यस्तो भन्दछ,
Bloodthirsty men hate a man of integrity and seek to kill the upright.
अनि यहाँनिर यस्तो भनेको छ हितोपदेश 29:10, रक्तपात गर्ने मानिसहरू इमान्दार व्यक्तिहरूलाई घृणा गर्छन् र इमान्दारीसँग चल्नेलाई मार्न खोज्छन्।
But we can all take encouragement from this 8 beatitude.
अनि यो 8 बियाटिच्युड जो आशिषका कुराहरू छ येशु प्रभुले घोषणा गर्नुभएको, यसबाट हामीले उत्साह हुन सक्छौँ, यसबाट प्रेरणा लिन सक्छौँ।
Jesus says that for those who are persecuted because of righteousness, their reward is the kingdom of heaven.
अनि येशु प्रभुले भन्नुहुन्छ जो धार्मिकताको लागि सताइने छन् उनीहरूको आशिष चाहिँ उनीहरू स्वर्गको राज्य पाउने छन्।
Heaven belongs to these people.
अनि यस्ता मानिसहरूको चाहिँ घर चाहिँ स्वर्ग हो।
The reward, which is the kingdom of heaven, is given to the people spoken in the first and in the 8th beatitude.
अनि वास्तवमा यो स्वर्गको बारेमा, स्वर्गको राज्यको प्रतीज्ञा गरिएको छ त्यो आशिष गरेकोमा, जो चाहिँ पहिलो बियाटिच्युड र 8 बियाटिच्युड।
To those who are poor in spirit and to those who are right, to those who are righteous and they face persecution for it, to these people belong the kingdom of heaven.
अनि वास्तवमा सुरुको पहिलो बियाटिच्युडमा चाहिँ धन्य हृदयमा दीन हुनेहरू, यिनीहरू परमेश्वरको राज्य यिनीहरूकै हो भनेर भनिएको छ भने, 8 चाहिँ धन्य धार्मिकताको लागि सताइनेहरू, स्वर्गको राज्य तिनीहरूकै हो भनेर भनिएको छ।
The kingdom of heaven is the place where God rules.
अनि वास्तवमा परमेश्वरको राज्य स्वर्गको राज्य चाहिँ त्यो हो जहाँ परमेश्वरको शासन हुँदछ।
It is the place of great joy where we can experience the peace of God.
अनि यो चाहिँ त्यस्तो ठाउँ जहाँ परमेश्वरको उपस्थिति छ त्यहाँ हुन्छ, त्यहाँ चाहिँ एकदमै प्रशस्त आनन्द र परमेश्वरको शान्तिको अनुभव हुन्छ।
It is where we can meet him. It is where we can know him.
अनि त्यही स्वर्गको राज्य जहाँ हामी उहाँलाई भेट्न सक्छौँ, जहाँ उहाँलाई हामी चिन्न सक्छौँ।
And this kingdom of heaven begins here now, here on earth.
अनि त्यो स्वर्गको राज्य जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यो चाहिँ अहिले नै यहाँ यही पृथ्वीमा अहिले पनि अहिले नै सुरु हुन्छ।
And it continues into eternity when we enter permanently into the presence of God
अनि
in heaven.
त्यो सुरु भएको परमेश्वरको राज्य अहिले नै तपाईँ र मेरो जीवनमा यो निरन्तर अगाडि बढ्छ। जब हामी परमेश्वरको राज्यमा सधैँको लागि प्रवेश गर्छौँ त्यहाँ त्यो निरन्तर त्यो भइरहेको छ।
So the first beatitude and the last beatitude, which is the eighth, is about the kingdom of heaven.
त्यसैले यहाँनिर पहिलो बियाटिच्युड आशिष र अन्तिम आठौँ आशिष चाहिँ परमेश्वरको राज्यको बारेमा छ।
In fact, if we look closely, we will notice that all the other attitudes between the first and the eighth is also related to the kingdom of heaven.
वास्तवमा अरू छवटा बियाटिच्युड अथवा पहिलो र आठौँको बियाटिच्युडको बिचका कुराहरू पनि हामीले राम्रोसँग हेऱ्यौँ भने यो सबै नै वास्तवमा परमेश्वरको राज्यको बार स्वर्गको राज्यको बारेमा यसले सम्बन्ध राख्दछ। त्यही सम्बन्धी कुराहरू यसले भनेको छ।
In fact, all of life here on earth is about experiencing the kingdom of heaven that has come to us.
अनि वास्तवमा हाम्रो जब हामी विश्वास गरेर यो संसारमा जिउँछौँ हाम्रो पूर्णै जीवन नै हामी यहाँ हुँदाखेरि स्वर्गको राज्य जो यहाँ हामीमा आएको छ त्यसको अनुभवको जीवन भनेर हामी भन्न सक्छौँ।
As Jesus preached in chapter 4, verse 17 to the people around him,
जसै येशु प्रभुले चार अध्यायको 17 पदमा सिकाउनु भएको छ उहाँका वरिपरि भएका मानिसहरूलाई,
he says the kingdom of heaven is near.
उहाँले भन्नुहुन्छ स्वर्गको राज्य नजिक आएको छ।
The kingdom of heaven is not up there far away, in the future.
अनि वास्तवमा स्वर्गको राज्य चाहिँ माथि अथवा भविष्यमा आउँदै गरेको अनि त्यो टाढाको विषय होइन।
It is here right now, close to us, right in our midst, for us to experience.
अनि स्वर्गको राज्य चाहिँ हाम्रो नजिकै हाम्रै अगाडि हामीमा हामीले अनुभव गर्नलाई अहिले हामीमा नै छ।
The kingdom of heaven is where God rules.
परमेश्वरको स्वर्गको राज्य त्यो हो जहाँ परमेश्वर राज्य गर्नुहुन्छ।
It is where God meets us.
अनि स्वर्गको राज्य त्यहाँ हो जहाँ परमेश्वरले हामीलाई भेट्नुहुन्छ।
And it is in, begins in our hearts.
अनि त्यो चाहिँ हाम्रो हृदयमा सुरु हुन्छ।
So I pray that as you and I walk as disciples of Jesus, we will experience the presence of God in our daily lives.
अनि म प्रार्थना गर्छु जसै हामी यो येशु प्रभुको कुराहरूमा अगाडि बढ्छौँ अनुभव गर्छौँ हाम्रो दैनिक जीवनमा स्वर्गको राज्यको अनुभव हामी गर्न सकौँ।
We will experience the great joy and peace that comes from God as we walk with Him in His kingdom.
जसै हामी उहाँको राज्यमा हिँड्दछौँ हामीले परमेश्वरको प्रेम आनन्दको अनुभव गर्दछौँ।
May we experience the kingdom of heaven here now.
अहिले नै स्वर्गीय राज्यको अनुभव हामीले गर्न सकौँ।
So may these eight beatitudes encourage us.
अनि यो आठवटा बियाटिच्युड जो आशिषहरू जो परमेश्वरले हामीलाई दिनुहुन्छ यी कुराहरूले तपाईँ र मलाई उत्साह दिन सकेको होस्।
And guide us in our path in seeking God and following Him.
अनि यी कुराहरूले परमेश्वरलाई खोज्ने र परमेश्वरलाई पछ्याउने कुराको निम्ति एउटा मार्ग निर्देशक बन्न सकोस्।
So let us close by reading all eight Beatitudes in chapter 5, verses 3 to 10.
अनि हामी अहिले चाहिँ मत्ती पाँचको तिनदेखि दससम्मको आठवटै यो बियाटिच्युडहरू पढेर हामी अन्त गर्नेछौँ।
Pastor Silas, could you read from verse 3 to verse 10, please?
10, ओके। हामी यसलाई अन्तिममा चाहिँ मत्तीको पाँच अध्यायको तिनदेखि आठसम्म जहाँ चाहिँ हामीले आठवटा बियाटिच्युड आशिषको बारेमा हेरेका छौँ, सिकेका छौँ, हामी यसलाई पढ्नेछौँ। धन्य आत्मामा दिन हुनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू तिनी किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो।
So, I have two questions for you to prepare for next week.
अनि अर्को हप्ताको लागि, अर्को हप्ता अर्को क्लासमा आउँदाखेरिको लागि तयार गर्नलाई दुईटा प्रश्नहरू छन् यहाँनिर।
So, Pastor Silas, can you translate those two questions? Do you have them?
Yes, I have. अनि त्यो दुईटा प्रश्नहरू चाहिँ यो छन्। Which of the eight beatitude is most meaningful to you at this time stage in your life? तपाईँको जीवनको अहिलेको स्थितिमा, अहिलेको अवस्थामा त्यो आठवटा आशिषका कुराहरू, बियाटिच्युडका कुराहरूमध्ये सबभन्दा अर्थपूर्ण चाहिँ कुन चाहिँ छ? पहिलो भयो। अनि त्यसपछि दोस्रो चाहिँ, हाउ डु द बियाटिच्युड्स इन्करेज अर गाइड यु इन योर वाक एज अ डिसाइपल्स अफ जिजस? येसुको चेलाको हिसाबले जो तपाईँ आफ्नो जीवनमा जिउँदै हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ, यो बियाटिच्युडहरूले त्यसले तपाईँलाई त्यो हिँडाइमा कसरी मद्दत गर्दछ? बुझ्नुभयो? बियाटिच्युडहरूले येसुसँगैको क्रिस्चियन हिँडाइमा कसरी मद्दत गर्दछ? र आठवटा बियाटिच्युडमध्ये सबभन्दा अर्थपूर्ण तपाईँलाई कुन चाहिँ लाग्यो? यो नेक्स्ट अर्को हप्ताको लागि तपाईँको लागि होमवर्क है। सो
क्वेसन नम्बर दुई फेरि भनिदिन्छु न।
क्वेसन नम्बर दुई चाहिँ यो यो बियाटिच्युडहरू, यो परमेश्वरले यो आठवटा आशिषहरू जो हामीले हेरेको छौँ, यसले चाहिँ तपाईँलाई येसुको चेलाको हिसाबले हामी जो क्रिस्चियन जीवनको मार्गमा हिँड्छौँ त्यसलाई कसरी उत्साह दिन्छ, प्रेरणा दिन्छ र हामीलाई गाइड गर्छ, निर्देशन गर्छ, डोर्याउँछ, कसरी यी आशिषहरूले कसरी डोर्याउँछ एउटा क्रिस्चियन डिसाइपल जीवनको हिँडाइमा जिउनलाई, कसरी उत्साह दिन्छ, कसरी डोर्याउँछ? क्लियर भयो?
So please prepare and come and share with us next week.
अनि आउने हप्ता तपाईँहरू तयार गर्नुहोस् र हामीलाई बाँड्नुहोस्।
So thank you very much for your attention, and can I ask Pastor Silas to close us with a word of prayer?
अनि धन्यवाद सबैको लागि। अनि हामी प्रार्थना गर्नेछौँ।